نحمده ونصلي على رسوله الكريم اما بعد اللہ پاک نے اس دنیا کو پیدا فرمایا اور جو کچھ اس کے اندر مخلوقات ہیں ان کو بھی اللہ نے پیدا فرمایا وہ مخلوقات جو ہمیں نظر آتی ہیں وہ بھی اللہ نے بنائی اور جو مخلوق ہمیں نظر نہیں آتی وہ بھی اللہ پاک نے بنائی ہے یہ جو دنیا ہے اس کے اندر جو مخلوق ہے وہ اللہ تعالیٰ نے دو طرح کے بنائی ایک تو وہ ہے کہ جس کو اپنی قدرت اور اپنے حکم سے پیدا فرمایا وہ کیا چیزیں ہیں وہ پہاڑ ہے سمندر ہے آسمان ہے زمین ہے چاند ہے سورج ہے اور اس کے علاوہ جتنی مخلوقات ہیں انسان کے علاوہ اس سب کو اللہ پاک نے اپنے قدرت اور حکم سے پیدا فرمایا اور انسان کو اللہ پاک نے اپنے ہاتھ سے پیدا فرمایا اب جس مخلوق کو اللہ پاک نے اپنے حکم اور قدرت سے پیدا فرمایا وہ ایک نہ ایک دن ختم ہونے والی ہے کچھ ایسی مخلوقات ہیں کہ جو جامدات کہلاتی ہیں بے جان ہیں اس کو تو اللہ پاک جب اس دنیا کو ختم فرمائیں گے تو اس کو ختم کر دیں گے اور کچھ مخلوق ایسی ہے کہ جس کو حیوانات کہا جاتا ہے یعنی کہ جانور انسان کے علاوہ جتنے بھی جانور ہیں چاہے وہ خشکی پہ رہنے والے ہیں سمندر پہ رہنے والے ہیں یا اس کے علاوہ کہیں اور رہتے ہیں جو اللہ کے علم میں ہیں ان سب کو اللہ پاک جس دن اس دنیا کو ختم فرمائیں گے ان کو بھی ختم کریں گے لیکن قیامت میں ان کو دوبارہ زندہ کریں گے اب قیامت کے دن اللہ پاک ان جانوروں کو زندہ فرمائیں گے تو ان کا آپس میں حساب کتاب ہوگا ایک سینگ والی بکری نے بے سینگ بکری کو مارا تو اللہ تعالیٰ قیامت کے دن سینگ والی بے سینگ بکری کو سینگ عطا فرمائیں گے اور کہیں گے کہ تو اس سے اپنا بدلہ لے لے جب وہ بدلہ لے کر فارغ ہو جائے گے تو اللہ پاک فرمائیں گے کونو ترابا کہ تم سب کے سب ختم ہو جاؤ تو اس دن حیوانات جتنے بھی ہیں وہ سب ہمیشہ کے لیے ختم ہو جائیں گے لیکن انسان وہ قسم ہے کہ جس کو اللہ پاک نے اپنے ہاتھ سے پیدا فرمایا کہ یہ ختم نہیں ہوتی یہ قیامت میں بھی جب حساب کتاب ہوگا اس کے بعد بھی یہ زندہ رہے گی اور ہمیشہ کے لیے زندہ رہے گی
اینڈ دا ہیومن بینگ از دیٹ کریشن ود اللہ تعالیٰ کریٹڈ فرام ہز اون ہینڈ دس ہیومن بینگ ول نیور فنش سو ایون آفٹر اکاؤنٹ دس ہیومن بینگ ول ریمین اینڈ ہی ول نیور فنش
جب اللہ پاک نے حضرت آدم علیہ الصلوۃ والسلام کو پیدا فرمایا تو ان کو اللہ پاک نے علم عطا فرمایا اور فرشتوں کے سامنے ایک طرف آدم علیہ الصلوۃ والسلام اور ایک طرف باقی تمام فرشتے اللہ پاک نے سوال جواب کیے تو آدم علیہ الصلوۃ والسلام نے ان سوالوں کا جواب دے دیا تو اب اللہ پاک نے حکم فرمایا کہ فرشتوں سے کہ تم آدم علیہ السلام کو سجدہ کرو تو چنانچہ تمام ملائکہ نے تمام فرشتوں نے آدم علیہ الصلوۃ والسلام کو سجدہ کیا لیکن چونکہ اللہ پاک نے دنیا کو دار الاسباب بنایا ہے تو اس لیے سبب کے طور پر ہر نظام کے ساتھ اللہ پاک نے فرشتوں کو مقرر کیا ہے آسمان سے بارش برستی ہے اب اس میں کتنے قطرے گرتے ہیں یہ اللہ تعالیٰ کے علم میں ہے اور ہر قطرے کے ساتھ اللہ پاک ایک فرشتہ مقرر فرماتے ہیں کہ اس قطرے کو لے کر وہ پھرتا رہتا ہے جہاں اللہ کا حکم ہوتا ہے وہاں اس کو پہنچا دیتا ہے اسی طرح سے غلہ جو پیدا فرماتے ہیں اس میں کتنے دانے ہیں یہ اللہ کے علم میں ہیں اور ہر دانے کے ساتھ اللہ پاک نے ایک فرشتہ مقرر کیا ہے کہ جس کے پیٹ میں اس کو پہنچنا اللہ کے ہاں مقدر ہے وہ فرشتہ اس کے پیچھے لگا رہتا ہے یہاں تک کہ وہ اس کے پیٹ میں پہنچ جاتا ہے اسی طرح سے انسان جب پیدا ہوتا ہے تو اس کے ساتھ فرشتہ بھی پیدا ہوتا ہے جو موت تک اس کے ساتھ لگا رہتا ہے ऐसे इंसान के साथ फरिश्ते हैं जो उसकी हिफाजत पर मुकर्रर हैं, उसके दाएं बाएं रहते हैं, उसको हादिसात से, तकालीफ से, मुसीबतों से बचाते रहते हैं। और जब अल्लाह पाक इरादा फरमाते हैं कि अब इसकी उम्र ज़िंदगी पूरी होगी, अब इसने मरना है, तो उस फरिश्ते को पीछे हटा लेते हैं। तो अल्लाह पाक जो दुनिया के निज़ाम को चला रहे हैं, ये फरिश्तों के ज़रिए से, चूँकि दारुल असबाब है, इसलिए हकीकत में तो अपने कुदरत से चला रहे हैं। तो इस इंसान के इस दुनिया में आने से पहले उन फरिश्तों से आदम अलैहिस्सलाम को सजदा करवाया। तो ये जो सजदा कराया है, ये बताना चाहते हैं कि आदम अलैहिस्सलाम और उनकी नस्ल, क़यामत तक जितने भी आने वाले इंसान हैं, जब तक वो अल्लाह के इल्म जो अल्लाह ने इंसानों को अता फरमाया है उसके मुताबिक अगर अपनी ज़िंदगी को गुजारेंगे तो दुनिया का तमाम निज़ाम उनके सामने झुकेगा। और इंसान को अल्लाह पाक ने ऐसी मखलूक बनाया है जो तमाम मखलूकात में अफजल है और अशरफुल मखलूकात है। क्यों? इसलिए कि इसको अल्लाह पाक इल्म अता फरमाते हैं और उस इल्म के मुताबिक ये ज़िंदगी गुजारता है। और अगर ये इंसान उस इल्म के मुताबिक अपनी ज़िंदगी ना गुजारे, उसके ख़िलाफ़ चले, तो अल्लाह ताला उसको नाकाम फरमा देते हैं। तो इल्म क्या है कि किसी चीज़ को सही जानना। मसलन किसी से पूछा कि तुम शेर को जानते हो, उसने कहा मैं जानता हूँ। भाई किसे कहते हैं कि जी वो फलां वो इस किस्म का जानवर है, उसके दांत हैं, उसका पंजा है, उसके वो हमला करता है, इंसानों को भी खा जाता है, जानवरों को भी खा जाता है, ये तो उसको कहेंगे कि इसके पास इल्म है। और अगर इंसान से पूछा जाए कि तुम शेर को जानते हो और वो कहे कि मैं नहीं जानता, तो ये जाहिल कहलाते हैं। और अगर इंसान से पूछा जाए कि तुम शेर को जानते हो, वो कहे कि हाँ मैं जानता हूँ, फिर शेर कैसा होता है, तो चींटी चलती हुई जा रही थी उसकी तरफ इशारा करके कहा कि शेर ऐसा होता है, तो ये भी जाहिल है। ना जानना जहालत, और गलत जानना ये भी जहालत है। तो अब दुनिया के अंदर का जो निज़ाम चल रहा है वो अल्लाह पाक चला रहे हैं। अब जो ये कहे कि ये निज़ाम खुद ब खुद चल रहा है, उसका चलाने वाला नहीं, या यूँ कहे कि चलाने वाला तो है लेकिन वो चलाने वाला अल्लाह के अलावा कोई और शख्स है, तो इसको अब क्या कहेंगे? जाहिल। हज़रत इब्राहीम अलैहिस्सलाम ने अपनी वालदा से पूछा कि मेरा पालने वाला रब कौन है, तो उन्होंने कहा कि मैं तुम्हारे पालने वाली हूँ। उन्होंने कहा कि तुम्हारा पालने वाला कौन है, तो उन्होंने कहा कि तुम्हारा बाप जो कि मुलाजमत करता है और वहाँ से उसको तनख्वाह मिलती है, उस तनख्वाह को हमारे ऊपर खर्च करता है, तो वो हमारे पालने वाला। उन्होंने पूछा कि उनको पालने वाला कौन है, उन्होंने कहा कि उसका जो बादशाह वक्त है वो पालने वाला है। तो उन्होंने पूछा कि उस बादशाह का पालने वाला कौन है, उन्होंने कहा कि अरे ये तुम क्या कह रहे हो, वो तो रब्बुल अरबाब है, तमाम रब का पालने वाला है वो। अब इब्राहिम अलैहिस्सलाम एक मौके पर पहुंच गए नमरूद के पास जो बादशाह था, और उसको कहा कि भाई तुम ये दावा करते हो कि मैं रब्बुल अरबाब हूँ और मैं ऐसे रब को मानता हूँ जो तुमसे बड़ा रब है। तो नमरूद ने कहा कि मुझसे बड़ा रब दुनिया में कोई नहीं है। तो उन्होंने फरमाया कि मेरा रब तो वो है कि जो जिंदों को मौत देता है और जो मरे हुए होते हैं उनको ज़िंदा करता है। तो नमरूद ने कहा कि ये काम तो मैं भी कर सकता हूँ। एक कैदी जो कैद में था, जिसको सजाए मौत का हुक्म हो गया था, उसको उसके बारे में कहा कि इसको आज़ाद कर दिया जाए। गोया कि जिसके बारे में फैसला हो गया था कि ये मर इसको मार दिया जाए, तो उसको माफ़ करके यूँ कहा कि मैंने इस मरे हुए शख्स को ज़िंदा कर दिया। और एक बाहर गली में आदमी फिर रहा था, उसको बुलाया और बुलाने के बाद हुक्म दिया कि उसको कत्ल कर दो। गोया कि वो ये साबित करना चाह रहा है कि जो जिंदा है मैं उसको मार भी सकता हूँ और जो मर गया है मैं उसको जिंदा भी कर सकता हूँ। तो अब इब्राहिम अलैहिस्सलाम ने फरमाया कि मेरा रब तो ऐसी कुदरत वाला है कि जो रोज़ाना सूरज को मशरक़ से निकालता है और उसको मगरिब की तरफ ले जाता है, और अगर तुम कहते हो कि तुम सबसे बड़े खुदा हो और तुमसे बड़ा कोई खुदा नहीं है, कोई ताकत वाला नहीं है, तो आज के दिन ऐसे करो कि सूरज को मशरक़ के बजाय मगरिब से निकालो। तो ये चूँकि इब्राहिम अलैहिस्सलाम के पास हकीकी इल्म था और नमरूद के पास इल्म नहीं था, जहालत थी, इस वजह से वो इस मुकालमा में हार गया। तो जो अल्लाह का इल्म है वो हमेशा के लिए है, और जो अल्लाह का इल्म है उसमें कोई तब्दीली नहीं है, इसलिए कि अल्लाह ताला की ज़ात ऐसी ज़ात है कि जिसने दुनिया को बनाया, और जो बनाने वाला होता है वो समझता है कि इस मखलूक को किस किस चीज़ की ज़रूरत है। और जैसे गाड़ी बनाने वाला जिसने गाड़ी बनाई है वो उसको जानता है कि इस गाड़ी को इस्तेमाल करने का तरीका क्या है, किस जगह पे पानी डालना है, किस जगह पे तेल डालना है, और कैसे इस्तेमाल करना है कैसे नहीं करना। अब अगर इस्तेमाल करने वाला उस बनाने वाले की हिदायत के मुताबिक इस्तेमाल करेगा तो उससे फ़ायदा उठाएगा, और अगर उसके ख़िलाफ़ करेगा तो उससे नुकसान होगा। तो इसमें जो सबसे बुनियादी चीज़ है जिसको हमने ठीक करना है वो अपने यकीन को ठीक करना है। जैसे इंसान को अल्लाह पाक ने अशरफुल मखलूकात बनाया, सारी दुनिया का बादशाह बनाया और सारी दुनिया के तमाम मखलूकात को इंसान की खिदमत में लगाया, और इंसान को ऐसा बनाया कि जो इन चीज़ों को इस्तेमाल करने वाला है, इसी तरह से इंसान को अल्लाह पाक ने बनाया, उसके अंदर मुख्तलिफ अज़ा रख दिए, आँख है, कान है, नाक है, ज़ुबान है, हाथ है, पाँव है, जितने भी अज़ा बना दिए, इन सब के ऊपर अल्लाह पाक ने दिल को बनाया। जैसे इंसान दुनिया का हाकिम है, दुनिया को इस्तेमाल करने वाला है, दुनिया में अफजल है, ऐसे ही इंसान के अज़ा में से सबसे अफजल अमल व अफजल आज़ू उसका दिल है। और अल्लाह ताला ने अपने ज़ाते आली का यकीन उसका ताल्लुक बनाया है दिल के साथ। अगर इंसान के दिल के अंदर एक ज़र्रा के बराबर भी अल्लाह पर ईमान होगा, अल्लाह ताला की ज़ात पर यकीन होगा, तो उस एक ज़र्रा की वजह से उसको अल्लाह पाक क़यामत के दिन जन्नत अता फरमाएंगे, और उसके हाथ से, उसके पाँव से, जिस्म के बाकी आज़ाद से कोई अमल सादिर नहीं हुआ, लेकिन सिर्फ ये है कि उसके दिल के अंदर एक ज़र्रा के बराबर ईमान है, उसको अल्लाह पाक जन्नत अता फरमाएंगे, और वो जन्नत इतनी बड़ी है कि अपने जगह के एतबार से, मकान के एतबार से इस दुनिया से 10 गुना ज़्यादा बड़ी है। और वो जन्नत कितनी अजीम जन्नत है कि दुनिया के अंदर जितने भी ख़जाने हैं, जितना भी सोना चांदी, जितना माल व असबाब, इन सब को जमा कर लिया जाए, कौन से सिर्फ इस ज़माने का नहीं बल्कि आदम अलैहिस्सलाम से लेकर क़यामत तक आने वाले तमाम इंसान, इसके अंदर जितनी भी चीज़ें उन सब को जमा कर लिया जाए उसकी कीमत कम है। और जो जन्नत की जो ज़मीन है, अगर कोड़े को ज़मीन पर रखा जाए, जितने जगह उस कोड़े के नीचे आती है वो उससे ज़्यादा कीमती है। और जो जन्नत की जन्नत में चले जाएंगे और दोज़ख की दोज़ख में चले जाएंगे, तो अब हाफिज़ कुरान जाएगा जन्नत उसमें दोज़ख में जाकर अपने जान पहचान वालों को निकाल के ले आएगा, जो दाई होगा वो जाएगा जाके ले आएगा, अंबिया जाएंगे जाके ले आएंगे कि जिनके अंदर कुछ भी ईमान होगा वो उनको वहाँ से निकाल कर ले आएंगे। आखिर में अल्लाह पाक तवज्जो डालेंगे और ऐसे एक जन्नती, वो ऐसे एक शख्स को निकालेंगे कि जिसके अंदर इतना कम दर्जे का ईमान है کہ جو کسی اور کو نظر نہیں آیا صرف اللہ تعالیٰ کی ذات کو نظر آیا, اس کو بھی اللہ پاک نکال لیں گے, اس کو سب سے چھوٹی جنت ملے گی اور اس کے جنت میں 70 حوریں ہوں گی, اور اگر ان حوروں میں سے کوئی ایک حور اپنا پورا جسم نہیں صرف ایک انگلی دنیا میں ظاہر کر دے تو یہ جو سورج اور چاند ہے اس کی روشنی ختم ہو جائے, اور اگر کھارے سمندر کے اندر وہ تھوک دے تو یہ کھارا سمندر میٹھا ہو جائے. یہ قیمت ہے دل کے اس عمل کی کہ جو کسی کو نظر نہیں آئے صرف اللہ کو نظر آئے. اب انسان اگر اپنے اوپر محنت کر کے اپنے دل کو صحیح کر لے, اب چونکہ دل انسان کے اعضاء کا حاکم ہے, جیسے دل کہتے ہیں ویسے اس کے اعضاء کام کرتے ہیں. اگر انسان کے پاس کھانا رکھا جائے عمدہ قسم کا اور عقل تقاضا کرے کہ اس کو کھانا چاہیے کیونکہ اس کی خوشبو بہت اچھی آ رہی ہے, لیکن دل یہ کہتا ہے کہ اس کو نہیں کھانا, تو وہ کبھی بھی انسان کھانا نہیں کھا سکے گا. اگر انسان 16 گھنٹے 18 گھنٹے دنیا کا کام کر کے آئے اپنے گھر میں پہنچے اور وہاں تھکا ہوا ہو, جسم تھکاوٹ کی وجہ سے چور چور ہو رہا ہے اور وہ سونا چاہتا ہے, لیکن دل یہ کہتا ہے کہ میں تو مطمئن نہیں ہوں, میں بے چین ہوں, تو اب وہ اس کے جسم کا جتنا بھی تقاضا ہو سونے کا تو اس کو نیند نہیں آئے گی. تو اس لیے جب اللہ پاک نے انبیاء علیہ الصلوۃ والسلام کو بھیجا تو انہوں نے بھی آ کر انسانوں کے دلوں پر محنت کی. کیا محنت کی؟ کہ دنیا کا جتنا بھی نظام چل رہا ہے یہ اللہ تعالیٰ کے چلانے کی وجہ سے چل رہا ہے, اور اس دنیا کے نظام کو چلانے میں اللہ تعالیٰ کسی کے محتاج نہیں ہیں, جیسے چاہتے ہیں ویسے کرتے ہیں اور کسی کے کہنے پر اپنے فیصلے کو نہیں بدلتے. اس چیز کو سمجھانے کے لیے قرآن پاک میں اللہ پاک نے اس کو جگہ جگہ ذکر فرمایا ہے کہ اللہ تعالیٰ اپنے قدرت سے کرتے ہیں اور ان لوگوں کے موافق کرتے ہیں کہ جو اللہ کے بتائے ہوئے طریقے کے مطابق اپنی زندگی گزارتے ہیں. اب فرعون نے پوری کوشش کی, اس کو نجومیوں نے بتا دیا کہ ایک بچہ پیدا ہوگا جو تمہاری حکومت کے زوال کا سبب بنے گا, تو اس نے پوری کوشش کی کہ بنی اسرائیل میں کوئی لڑکا پیدا نہ ہو. تو اب اس نے اپنے فوج کو مقرر کر دیا اور وہ بنی اسرائیل میں پھرتے رہتے ہیں. اب جب کہیں کسی عورت کے یہاں بچہ پیدا ہونے لگتا تو فرعون کی عورت وہاں پہنچ جاتی, اگر پیدا ہونے والا بچہ لڑکا ہوتا تو اس کو باہر لے آتی اور فوجی کو دیتی اور فوجی اس کو قتل کر دیتا, اور اگر لڑکی ہوتی تو اس کو چھوڑ دیتا. اب اللہ پاک نے چونکہ ارادہ فرما لیا تھا کہ موسیٰ علیہ الصلوۃ والسلام کو دنیا میں بھیجا جائے, تو اس لیے اللہ کی قدرت سے حضرت موسیٰ علیہ الصلوۃ والسلام پیدا ہو گئے. اب جب وہ پیدا ہو گئے تو ان کی ماں پریشان کہ ابھی فوجی آئیں گے اور میرے لختے جگر کو لے جائیں گے اور میرے سامنے ہی اس کو قتل کر دیں گے. اب انہوں نے کوشش کی کہ اس کو اندر چھپایا جائے, اندر کے کمرے میں لے جایا جائے, وہاں لے جا کے ان کو چھپایا جائے کہ تاکہ ان کے رونے کی آواز کہیں باہر نہ چلی جائے, باہر سے کوئی آ نہ جائے. لیکن اللہ پاک نے حکم فرمایا کہ نہیں, اندر نہ لے کے جاؤ بلکہ اس کو باہر لے کے جاؤ گلی میں, اور گلی سے باہر دریا میں, اور دریا میں لے جا کے صندوق میں ڈال کے اس کو چھوڑ دو. دیکھنے میں تو یہ نظر آتا ہے کہ گھر سے باہر نکالنا, اپنے بچے کو ہلاکت میں ڈالنا ہے. پھر اس کے بعد اگر فوجیوں سے بچ کر دریا تک پہنچ گئے اور دریا میں ڈالنا, وہاں تو یقینی طور پر موت نظر آ رہی ہے. لیکن اللہ پاک نے اس میں حفاظت کا ارادہ فرمایا تھا, تو اس لیے اللہ پاک نے حفاظت فرمائی. اللہ تعالیٰ اس بات پہ بھی قادر تھے کہ لہر کو حکم دیتے کہ وہ فرعون کے محل سے دور لے جاتے اور ایسی جگہ پہ پہنچا دیتے جہاں پہ کوئی فوجی نہ ہوتا, اور وہاں پہ ان کو رکھتے پرورش کرتے. ایسا نہیں کیا اللہ پاک نے, بلکہ لہر کو حکم دیا تو وہ ان کو عین جو اس کا محل تھا اس کے نیچے لے گئے. اب وہاں پہ فرعون نے دیکھا اس صندوق کو نکالنے کا حکم دیا, اور جب اس کے سامنے صندوق پیش کیا گیا اس کو کھولا گیا تو اس میں حضرت موسیٰ علیہ الصلوۃ والسلام کو اس نے دیکھا. اب اس کے دل میں فوراً یہ خیال آیا کہ یہ وہی بچہ ہے جس کو میں قتل کرنا چاہ رہا تھا, اور اپنے جلاد کو بلایا کہ اس کو قتل کریں. دنیا میں اللہ کا نظام چلتا ہے, فرعون کا نہیں چلتا. تو بیوی آ گئی سامنے اور اس نے کہا کہ ارے ہمارا کوئی بچہ نہیں ہے, اس بچے کو اپنا بچہ بنا لیتے ہیں. تم نے اتنے بچے قتل کروا دیے ہیں, اس میں وہ بچہ قتل ہو گیا ہوگا. اب وہ یہ طے ہو گیا کہ اس بچے کو رکھا جائے گا, زندہ رکھا جائے گا, اس کو مارا نہیں جائے گا. اب اس کے پرورش کے لیے ضروری ہے کیونکہ کوئی عورت آئے اور آ کر اس کو دودھ پلائے. اب عورتوں کو بلایا گیا, دودھ پلاتی ہیں, یہ پیتے نہیں ہیں. آخر میں اللہ تعالیٰ نے ایسا انتظام کر دیا کہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کی والدہ آئیں اور انہوں نے دودھ پلانا شروع کیا اور انہوں نے پینا شروع کر دیا. موسیٰ علیہ الصلوۃ والسلام کی والدہ وہ ہیں کہ جو ان کے پیدا ہونے پر گھبرائی ہوئی تھیں, پریشان تھیں کہ میں اپنے بچے کی کیسے حفاظت کروں گی. تو اللہ پاک نے غیب سے انتظام فرمایا کہ جو فرعون قتل کرنے پہ لگا ہوا تھا, اب وہی پرورش کرنے پہ لگ گیا. اب ان کو تنخواہ بھی دے رہا ہے, یہ دن میں دو دفعہ آتی ہیں صبح اور شام کو اور دودھ پلاتی ہیں اور پھر ان سے معاوضہ بھی لیتی ہیں. تو دنیا کے اندر جو نظام چلتا ہے وہ اللہ کا نظام چلتا ہے, کسی اور کا نظام نہیں چلتا. اور دنیا کے اندر جو کچھ بھی ہوتا ہے وہ اللہ کی قدرت سے ہوتا ہے. اب اللہ کی قدرت سے فائدہ حاصل کرنا, اللہ کی قدرت سے فائدہ حاصل کرنا, اس کے لیے کس چیز کی ضرورت ہے؟ نہ اس کے لیے مال کی ضرورت ہے, نہ اس کے لیے حکومت کی ضرورت ہے, نہ اس کے لیے فوج کی ضرورت ہے, اور نہ ہی ظاہری کسی سبب کی ضرورت ہے. کس چیز کی ضرورت ہے؟ کہ انسان اپنے جسم کے استعمال کو ٹھیک کر لے. انسان کے جو اعضاء ہیں جسم کے, ہر عضو کا کام الگ الگ ہے. زبان کا کام بولنا اور چکھنا ہے, آنکھ کا کام دیکھنا ہے, کان کا کام سننا ہے, اور ناک کا کام سونگھنا ہے. ہر ایک کا کام الگ الگ ہے. اگر ان کام کے استعمال کو اگر صحیح کر لیا تو اب اللہ تعالیٰ کی قدرت اس انسان کے ساتھ ہوگی. اور اس میں سب سے بنیادی چیز کیا ہے؟ دل. اگر یہ دل, حدیث شریف میں آتا ہے کہ انسان کے جسم کے اندر گوشت کا ایک لوچھڑا ہے, اگر وہ صحیح ہو جائے تو انسان کے تمام اعضاء صحیح ہو جاتے ہیں, اگر وہ غلط ہو جائے تو تمام اعضاء غلط ہو جاتے ہیں, اور وہ دل ہے. تو دل کے اندر جو ہے وہ اللہ تعالیٰ کی ذات عالی کا یقین ہے اور اخلاص ہے اور اللہ اور اس کے رسول سے محبت ہے اور اللہ اور اس کے رسول کے ساتھ نسبت رکھنے والوں سے محبت ہے. تو جب ہم اپنے دل کو صحیح کر لیں گے تو ہمارے تمام اعضاء ان کے اعمال ٹھیک ہو جائیں گے. اب اللہ پاک نے دنیا کو دار الاسباب بنایا ہے. اب دنیا کے چیزوں کو استعمال کرنا ہے سبب کے طور پر. اب جب ہم اس کو استعمال کریں گے تو اس استعمال میں اللہ اور اس کے رسول کے حکم اور طریقے ہیں. اب جب ہم ان طریقے اور احکام کو استعمال کریں گے تو اس استعمال کرنے پر اللہ تعالیٰ ہمیں کامیاب کریں گے. تو اس میں سب سے پہلا عمل کیا ہے؟ نماز ہے. نماز ایسی چیز ہے کہ جب انسان نماز پڑھتا ہے تو اللہ کے سامنے کھڑا ہوتا ہے, اور جب نماز میں پڑھتا ہے تو اللہ پاک سنتے ہیں اور اس کا جواب دیتے ہیں. نماز ایسی چیز ہے کہ آپ صلی اللہ علیہ وسلم اور صحابہ اپنی ضروریات کو نماز تک موقوف کرتے تھے. جو ضرورت پیش آ گئی اس کو مؤخر کر دیا کہ نماز پڑھیں گے, اللہ سے مانگیں گے, اللہ تعالیٰ اس کو پورا فرمائیں گے. اللہ پاک نے انسانوں سے وعدے فرمائے ہیں عمل کرنے پر. عمل کریں گے تو میں تمہیں اطمینان دوں گا, نماز پڑھو گے تو میں رزق کی تنگی دور کروں گا, نماز پڑھو گے تو میں پل سرائے سے بجلی کی طرح سے گزار دوں گا, نماز پڑھو گے تو قبر میں وحشت کو ختم کروں گا. اللہ پاک نے جو وعدے کیے ہیں وہ اعمال پر کیے ہیں. اب جب بھی ضرورت پیش آئے, ہر ضرورت پر اللہ نے کوئی اپنا عمل بتایا ہے. اب اس عمل کو اختیار کیا جائے اللہ کا حکم سمجھ کے. جب ہم اللہ کے حکم کو سمجھ کر اس کو عمل کو اختیار کریں گے اور اللہ کو راضی کرنے کی نیت ہوگی تو اللہ تعالی ہم سے راضی ہو جائیں گے اور ہمیں کامیاب فرمائیں گے. اب ایک آدمی صبح اٹھتا ہے تو صبح اٹھنے کا عمل حضور صلی اللہ علیہ وسلم سے ثابت ہے. اٹھتے ہی دعا پڑھے الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور. پھر اس کے بعد بستر سے اٹھ کر گیا بیت الخلاء میں, بیت الخلاء میں داخل ہونے کا بھی اور نکلنے کا بھی حضور صلی اللہ علیہ وسلم سے مسنون طریقہ ثابت ہے, اس کو اختیار کرے. پھر وضو کرے, وضو کے اندر بھی مسنون طریقہ اختیار کرے. پھر اس کے بعد نماز پڑھے تہجد کی, نماز سے پہلے بھی اور نماز کے اندر بھی حضور صلی اللہ علیہ وسلم کے طریقے ہیں, ان کو اختیار کرے. اب وہ نماز پڑھی اس نے, اب اس کے دل کے اندر یہ یقین ہو کہ میں نے اللہ کے حکم کو حضور صلی اللہ علیہ وسلم کے طریقے کے مطابق پورا کر لیا تو اب اللہ تعالیٰ مجھے کامیاب کریں گے. ایسے گھر سے نکلنے کے آداب مسنون طریقہ آپ صلی اللہ علیہ وسلم سے ثابت ہے, اس کو اختیار کیا. اور ایسے گھر میں داخل ہونے کے مسنون دعائیں ہیں, ان کو اختیار کیا اور دل میں یہ یقین ہو کہ گھر میں داخل ہونے اور گھر سے نکلنے کے جو مسنون طریقہ ہے اس کو میں نے اختیار کر لیا, اب اللہ تعالیٰ مجھے ضرور کامیاب کریں گے. اب اس کے بعد اگر کوئی تاجر ہے تو وہ اپنی تجارت میں گیا, اگر کوئی زمیندار ہے تو اپنی زمیندارہ میں گیا, اگر کوئی ملازم ہے تو اپنی ملازمت میں گیا, اور اگر کوئی طالب علم ہے تو اپنی پڑھائی کی جگہ پر گیا, اور اگر کوئی مزدور ہے تو مزدوری کی جگہ پر گیا, اور وہاں جا کر اس نے حضور صلی اللہ علیہ وسلم کے طریقہ کو اختیار کیا تو اب اس کے دل میں یہ یقین ہو کہ میں نے اپنے کام کی جگہ پر, اپنی محنت کی جگہ پر حضور صلی اللہ علیہ وسلم کے طریقے کو اختیار کیا تو اللہ تعالیٰ مجھے ضرور کامیاب کریں گے. ایسے کھانے کے لیے جب بیٹھے تو کھانے سے پہلے بھی حضور صلی اللہ علیہ وسلم کے طریقے ہیں, کھانے کے دوران بھی ہیں اور کھانے کے بعد بھی ہیں. اگر ہم ان طریقوں کو اختیار کیا اور دل میں یہ یقین ہو کہ ہم نے حضور صلی اللہ علیہ وسلم کے طریقے کو اختیار کیا ہے تو اللہ تعالیٰ ہمیں ضرور کامیاب کریں گے. ایسے انسان جو بھی عمل کرتا ہے, چاہے خوشی کا ہو غم کا ہو, ہر جگہ پر حضور صلی اللہ علیہ وسلم کا طریقہ ہے, اس طریقے کو سیکھا جائے, اس کے مطابق اس کو کیا جائے, اور پھر یہ یقین ہو کہ چونکہ میں نے اپنے کاروبار میں, میں نے اپنی تجارت میں, میں نے اپنے زراعت میں, گھر میں داخل ہونا گھر میں نکلنا, اس میں حضور صلی اللہ علیہ وسلم کے طریقہ کو پورا کیا ہے, اس وجہ سے اللہ تعالیٰ مجھے کامیاب کریں گے. اور اس بات کا یقین ہو کہ پانی پینے کی ایک سنت, اس کی قیمت اللہ تعالیٰ کے ہاں زمین اور آسمان سے زیادہ ہے, اس لیے کہ جو سنت پہ ملنے والا اجر ہے وہ ہمیشہ باقی رہنے والا ہے, اور دنیا اور جو کچھ دنیا کے اندر ہے وہ سب ختم ہونے والا ہے. کیونکہ آپ حضرات ارادہ کرتے ہیں کہ اپنے آئندہ اسی طریقے سے اپنی زندگی گزاریں گے کہ ہر وقت حضور صلی اللہ علیہ وسلم کے طریقہ کو دیکھنا, اس کے مطابق اپنی زندگی کو گزارنا. اب جو کچھ ہو گیا اس پہ اللہ تعالیٰ سے ندامت کے ساتھ استغفار ہو, اللہ سے مانگا جائے. جو زندگی گزر گئی وہ تو ہمیں معلوم ہے, کسی کے 50 سال 30 سال 40 سال 20 سال گزر گئی یہ تو معلوم ہے, لیکن باقی کتنی ہے یہ کسی کو معلوم نہیں. اب کل ہم زندہ ہیں یا نہیں ہیں یہ اللہ کو معلوم ہے, ابھی مجلس کے بعد زندہ ہیں یا نہیں ہیں اللہ کو معلوم ہے. اس وقت ہمارے پاس جو ہے وہ موجودہ وقت ہے, تو اس لیے یہ جو موجود وقت ہے اس کی ہم قدر کریں, اور اس کو ہم یہ نیت کریں کہ آئندہ سے ہمارا ہر ہر عمل حضور صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہوگا. اور انسان جس چیز کا ارادہ کرتا ہے اللہ پاک اس کو دیکھتے ہیں, فرشتے اس کو لکھتے ہیں, اور اللہ پاک اس کی توفیق بھی عطا فرماتے ہیں. ارادہ کرنا ایک نیکی ہے, اور نیکی کی قیمت قیامت کے دن معلوم ہوگی. قیامت کے دن اللہ پاک انصاف فرمائیں گے کہ اپنے اعمال کو لاؤ اور وزن کرواؤ, جس کی نیکیاں زیادہ وہ جنت میں چلا جائے, جس کے گناہ زیادہ ہیں وہ دوزخ میں چلا جائے. ایک شخص آئے گا کہ اس کے دونوں برابر ہوں گے, एक नेकी लाता है तो जन्नत में चला जाता है, एक नेकी नहीं लाता तो वो दोजख में चला जाता है। अब वो नेकी अल्लाह पाक फरमाएंगे कि जाओ कहीं से नेकी तलाश करके ले आओ। अब वो अपने माँ के पास जाएगा, बाप के पास जाएगा, बेटे के पास जाएगा, बीवी के पास जाएगा, सब उससे भाग जाएंगे। करते करते एक आदमी के पास जाएगा, उससे सवाल करेगा और वह कहेगा कि मुझे एक नेकी की ज़रूरत है, नेकी तो बहुत लाया हूँ लेकिन एक कम पड़ गई है। तो वो कहेगा कि मेरे पास तो है ही एक नेकी, वो नेकी तू ले ले, जब इतनी नेकियों से तेरा काम नहीं बना तो एक नेकी से मेरा क्या काम बनेगा। वो नेकी उसको दे देगा और वो भागा भागा अल्लाह के पास हाजिर होगा और कहेगा कि एक मैं नेकी लिया है। तो अल्लाह पाक फरमाएंगे कि भी आज कौन शख्स है कि जो आज के दिन भी सखावत करने वाला है, तो वो जिसने सखावत की है तो उसकी सखावत की वजह से अल्लाह पाक उसको जन्नत में दाखिल फरमा देंगे। तो हम ऐसे करेंगे ना,
एवरीबॉडी विल डू इंशाल्लाह।
अब एक इंसान है, उसका एक कारखाना है। अब कारखाने के अंदर कई काम हैं, कुछ काम ऐसे हैं कि जिसमें वो खुद लगता है और कुछ काम ऐसे हैं कि जो खुद नहीं लगता दूसरों से करवा लेता है। अब मसलन जो चीज़ बनाई है उसने उसको हिफाजत से रखना, असल चीज़ तो कारखाने के अंदर वो माल है जो तैयार होता है, अब उसकी हिफाजत वो खुद नहीं करता बल्कि उसके लिए कोई पहरे वाला रखता है। तो उसमें से कुछ काम ऐसे होते हैं कि जो वो फैक्ट्री वाला खुद करता है, तो इसे मालूम हुआ है कि जो वो काम खुद कर रहा है असल बुनियादी काम वो है। तो इससे मालूम होता है कि कुछ काम ऐसे हैं कि जो बुनियादी होते हैं, कुछ काम ऐसे हैं जो बुनियादी नहीं होते, फ़र्क होता है हर काम के अंदर। ऐसे ही हजरत सल्लल्लाहु अलैहि वसल्लम के जो ज़िंदगी है उसमें से कुछ काम तो ऐसे हैं कि जो आपने खुद किए हैं और रोज़ाना किए हैं और हर वक़्त किए हैं। जो काम आप सल्लल्लाहु अलैहि वसल्लम ने हर वक़्त और हमेशा किया, दिन में भी, रात में भी, सुबह भी, शाम भी, मक्का में भी, मक्का से बाहर भी, मदीना में भी, मदीना से बाहर भी, वो काम है। क्या काम है? वो दावत का काम है। कभी आप नमाज़ पढ़ रहे हैं, कभी नहीं पढ़ रहे, कभी रोज़ा रख रहे हैं, कभी रोज़ा नहीं रख रहे, कभी तवाफ़ कर रहे हैं, कभी तवाफ़ नहीं कर रहे, लेकिन दावत का काम ऐसा है तो जो आप सल्लल्लाहु अलैहि वसल्लम हर वक़्त कर रहे हैं और ख़ुद भी कर रहे हैं और अपने साथियों से भी करवा रहे हैं। तो इससे मालूम हुआ कि इंसान की जो ज़िंदगी है उसके अंदर जो बुनियादी काम है वो दावत का काम है। और ये काम ऐसा काम है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब नबूवत मिली आपको, नबी बनाया गया, गारे हिरा में थे, वहाँ से आप जब उतर कर अपनी उम्मत की तरफ तशरीफ़ लाए तो सबसे पहले अपने घर में तशरीफ़ ले गए। और घर में जाने के बाद, गारे हिरा से उतरने के बाद, घर में दाखिल होने के बाद आपने जो दावत दी वो सबसे पहले किसको दी? औरत को दी। और ईमान लाने वाली कौन है आप पर सबसे पहले इस उम्मत मुहम्मदिया में? वो औरत है। अब जब इंसान इस्लाम में दाखिल हो जाता है तो वह अपने हर चीज़ को इस्लाम के लिए, ईमान को कुर्बान करता है। तो इंसान के पास कुर्बान करने के लिए दो चीज़ें होती हैं, एक माल है, और माल आप सल्लल्लाहु अलैहि वसल्लम पर कुर्बान करने वाले सबसे पहले कौन है उम्मत मुहम्मदिया में? वो एक औरत है। क़यामत तक जितने भी लोग माल खर्च करेंगे दीन पर, अल्लाह के लिए और रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए खर्च करेंगे, उन सब के खर्च करने का सवाब हजरत खदीजा रजी अल्लाह अन्हा को मिलेगा। इंसान के पास जो अपने माल से ज़्यादा कीमती चीज़ है वह अपनी जान है। तो जान जो इस उम्मत मुहम्मदिया में सबसे पहले कुर्बान की है वह भी औरत हैं, हजरत सुमैया रजी अल्लाह अन्हा। तो क़यामत तक जितने भी इंसान अल्लाह के रास्ते में शहीद होंगे, अपनी जान को कुर्बान करेंगे, उन सब का सवाब हजरत सुमैया रजी अल्लाह अन्हा के नामे आमाल में लिखा जाएगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मर्दों को भी दीन के दावत में लगाया और औरतों को भी दीन की दावत में लगाया। तो आप जैसे मर्द हजरत मेहनत करते थे, घर घर जाकर काफिरों को दावत देते थे इस्लाम में दाखिल होने के लिए, ऐसे ही औरतें भी घर घर जाती थी और जाकर اسلام میں داخل ہونے کی دعوت دیتی تھی. تو جیسے حضور صلی اللہ علیہ وسلم نے اپنی امت کے مردوں کو بھی اس دعوت پہ کھڑا کیا, اپنی عورتوں کو بھی کھڑا کیا, جب دونوں نے مل کر محنت کی تو اللہ پاک نے 23 سال کے اندر اسلام کو ساری دنیا میں پھیلا دیا. اللہ پاک نے اس دنیا میں لوگوں کی ہدایت کے لیے انبیاء علیہ الصلوۃ والسلام کو بھیجا. تقریباً 1,24,000 کم ابیج اس دنیا میں انبیاء علیہ الصلوۃ والسلام آئے اور اپنی دعوت دی, اپنا وقت پورا کیا اور چلے گئے. اب قیامت کے دن ممبر ہوں گے جس کے اوپر انبیاء علیہ الصلوۃ والسلام بیٹھے ہوں گے, اور اس کے برابر میں امت محمدیہ بیٹھی ہوگی صلی اللہ علیہ وسلم. ان دونوں کے لیے الگ الگ ممبر ہوں گے. ان دونوں ممبروں میں کیا فرق ہے کہ یہ نبی ہیں اور یہ نبی نہیں ہیں, اتنا فرق ہے. اب جو انبیاء علیہ السلام کے جو ممبر ہوں گے وہ اعلیٰ ہوں گے اور یہ نیچے ہوں گے. اور دوسرا فرق کیا ہے کہ انبیاء علیہ السلام کے جو ممبر ہوں گے اس طرف کوئی عورت نہیں ہے, سب مرد ہیں. لیکن امت محمدیہ جس طرح بیٹھی ہوگی, جہاں مرد ہوں گے تو ان کے بیچ میں عورتیں بھی ہوں گی. اس لیے کہ یہ ذمہ داری جیسے کہ پہلے انبیاء علیہ الصلوۃ والسلام کی تھی, اب امت محمدیہ کی ہے. امت محمدیہ کے اندر مرد بھی داخل ہیں اور عورتیں بھی داخل ہیں. اللہ تعالیٰ نے انبیاء علیہ الصلوۃ والسلام کے ساتھ اپنی قدرت کا بہت اظہار فرمایا, کئی معجزات ہیں آپ حضرات نے سنے ہوئے ہیں, اور ایسے ہی حضور صلی اللہ علیہ وسلم کے ساتھ بھی بہت سے معجزات تھے. جو معجزات اللہ تعالیٰ نے انبیاء علیہ الصلوۃ والسلام کو دیے وہ سارے حضور صلی اللہ علیہ وسلم کو دیے. اور ایک معجزہ آپ کا کیا ہے کہ آپ کے لیے اللہ پاک نے براق سواری کو بھیجا. وہ براق سواری ایسی تھی کہ جہاں انسان کی نگاہ پڑتی ہے وہاں اس کا قدم پڑتا تھا, اتنی تیز رفتار تھی. آپ اس پہ سوار ہوئے, وہ آپ کو لے کر کے بیت المقدس میں, اور پھر وہاں سے آسمانوں پر, اور پھر آپ نے آسمانوں کی سیر کی, جنت دوزخ کو دیکھا, اور وہاں سے واپس تشریف لائے. اب آپ صلی اللہ علیہ وسلم کو اللہ پاک نے نبی بنایا قیامت تک کے آنے والے انسانوں کے لیے. اب آپ کو زندگی دی ہے نبوت کے بعد 23 سال, دینی چاہیے تھی قیامت تک کے لیے, کہ آپ قیامت تک کے نبی ہیں, قیامت تک کی زندگی کے آنے والے انسانوں کی ہدایت کے لیے آپ محنت فرماتے, ایسا نہیں کیا بلکہ 23 سال دی. تو دوسرا یہ کہ کم از کم پوری دنیا کے اندر آپ ایک چکر لگا لیتے, آپ کے دروازے پر براق بندی ہوتی اور آپ اس پہ بیٹھ جاتے, کبھی شام جا رہے ہیں, کبھی چین جا رہے ہیں, کبھی افریقہ جا رہے ہیں, کبھی کہاں جا رہے ہیں, وہ بھی نہیں ہے. تو اس کے بدل میں کیا دیا ہے, امت دی آپ کو, کہ جو ذمہ داری آپ صلی اللہ علیہ وسلم کی تھی وہ ذمہ داری اب اس امت کی ہے. تو اس امت کے اندر جیسے مرد ہیں ایسے عورتیں بھی ہیں. جیسے مردوں کی ذمہ داری ہے کہ خود بھی عمل کریں اور دوسرے لوگوں کو بھی تیار کریں, ایسے عورتوں کی بھی ذمہ داری ہے کہ خود بھی عمل کریں اور دوسروں کو دعوت دیں, دعوت کے ذریعے سے اوروں کو تیار کریں. مرد اور عورت یہ زندگی کے دو پہیے ہیں, سائیکل کے دو پہیے. اگر یہ سائیکل کے دو پہیے ایک رخ پہ چلیں گے تو سائیکل صحیح چلتی ہے اور آپ کے لیے وہ راحت کا ذریعہ بنتی ہے, اور اگر سائیکل کا ایک پہیا ایک طرف زور لگائے اور دوسرا دوسری طرف زور لگائے تو کوئی نتیجہ نکلتا نہیں ہے اور وہ سائیکل تکلیف کا ذریعہ بنتی ہے. اسی طرح سے اگر مردوں کا رخ تو ہو کہ عمل کی طرف, اعمال کی طرف, مسجد کے اعمال کی طرف اور اس کی دعوت میں لگے ہوئے ہوں, اور عورتوں کا رخ اس طرف نہ ہو, تو پھر ایسا انسان زیادہ دیر نہیں چل سکتا. اگر ہم یہ چاہتے ہیں کہ ہم مسجد کے اعمال میں, دعوت کے کام میں پورا پورا چلیں, تو اس کے لیے ضروری ہے کہ جو مسجد کے اندر اعمال ہوتے ہیں وہ اعمال ہمارے گھر کے اندر بھی ہوں. جیسے مسجد میں پانچ وقت کی نماز پڑھتے ہیں, گھر کے اندر گھر کی مسرات, گھر کے بچے وہ پانچ وقت کی نماز پڑھیں. جیسے مسجد کے اندر اللہ اور اس کے رسول کی بات کو سنتے ہیں, ایسے ہمارے گھر کے اندر عورتیں بھی اللہ اور اس کے رسول کی بات کو سنیں.
Like we hear the name of Allah and His Prophet in the masjid, we should have an environment that our women and our children, they also hear the name of Allah and His Rasul in the houses.
جیسے مسجد کے اندر ذکر, تلاوت, نوافل کا اہتمام ہے, ऐसे घर के मस्तूरात घर के बच्चों के अंदर भी जिक्र तिलावत नवाफिल का एहतमाम हो. जैसे मस्जिद में दावत चलती है ऐसे घर के अंदर भी दावत चले. घर के अंदर जो बच्चे हैं उनको भी दावत के कलेमात सिखाए जाएं. एक दो लफ्ज़ उनको सिखा दें. घर के अंदर जितनी भी चीज़ें हैं मसलन घर के अंदर फ्रिज है, घर के अंदर कपड़े हैं, खाने की चीज़ें हैं, ये किसने दी हैं? अल्लाह ने दी हैं. अब घर से बाहर जितनी चीज़ें हैं, बिल्डिंग है, पहाड़ है, आसमान है, ज़मीन है, सूरज है, चांद है, तारे हैं, ये किसने बनाए? अल्लाह ने बनाए. हमारे बोल चाल के अंदर ये ज़ाहिर हो कि ये अल्लाह से होना, हमारी बोल चाल ऐसी हो कि जिसमें ये ज़ाहिर हो कि अल्लाह से होना. जैसे मस्जिद में मशवरा है घर के अंदर भी मशवरा ज़रूरी है. जैसे मस्जिद में सोचते हैं कि फ़लाना आदमी उसको कैसे वसूल करना है, फलाना आदमी नमाज के लिए नहीं आता उसके लिए क्या करना है, ऐसे ही घर के अंदर बैठ के मशवरा किया जाए कि मस्जिद से एक जमात निकलनी है उसमें कौन कौन जाए. बेटी कहे कि मेरे मामू जा सकते हैं मैं मामू को तैयार करूँगी, बेटा कहे कि मेरा फलाना दोस्त है वो जा सकता है मैं उसको तैयार करूँगा. तो इस तरह से जैसे घर के मस्जिद के अंदर है मशवरा है ऐसे घर के अंदर भी हो. और बच्चों को बचपने के अंदर से ही हर काम के अंदर हजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीक़ा सिखाया जाए. अगर हम बचपने में सिखा देंगे तो वो बचपन के बाद बचपन तक चलती है, बुढ़ापे तक चलती है. तो ये एक मेहनत है, इस मेहनत को सीखना पड़ेगा. अब एक आदमी जहाज़ चलाता है और वो कहे कि किसी बस्ती में जाके बैठे वो कहे कि मैं जहाज़ चलाता हूँ 1000 मील के फासले की रफ्तार से चलता है, ज़मीन से इतना ऊपर जाता है और इतने घंटे में चलाता हूँ फिर वापस लेकर आता हूँ. तो अगर कोई देहाती उसको कहे कि तुम इतने बड़े बड़े दावे कर रहे हो हमें ये साइकिल चला के दिखाओ, अगर उसको साइकिल चलानी नहीं आती तो यहाँ से लेकर दीवार तक जाते हुए 10 दफ़ा गिरेगा. क्यों? इसलिए कि उसने जहाज़ चलाना तो सीख लिया लेकिन साइकिल चलाना नहीं सीखा. हमने दुनिया के सारे काम सीख लिए लेकिन ये जो मेहनत हजरत सल्लल्लाहु अलैहि वसल्लम हमें देकर गए हैं इसको हमने नहीं सीखा. तो दुनिया के गाय कैसे गोबर करती है, बकरी कैसे मैंगनी करती है, इसको समझने के लिए हमने सालों साल लगा दिए लेकिन हजरत सल्लल्लाहु अलैहि वसल्लम की मेहनत को सीखने के लिए हमारे पास वक्त नहीं. उसके लिए कितना मुतालबा है? सिर्फ 4 महीने. सालों साल का मुतालबा नहीं है बल्कि इस मेहनत को सीखने के लिए अपने घर बार को छोड़कर 4 महीने के लिए बाहर निकला जाए. तो इसके लिए साथी फरमाए हुए जो पहले खड़ा होगा बाद में खड़े होने वालों का सबका सवाब मिलेगा.